जीवन पढ्ने आमाहरू
आत्मा शान्त भए शुभ आशिष देलन माता पिता दिन दिन दूषित आँसु झरे ईश्वरले देखलान आफ्नो आउला त्यही दिन
किताब पढ्ने छोरीहरू
सती प्रथादेखि दाइजो प्रथा र अहिलेसम्म बगेका रगतका ढिकाहरूले वर्जित सीमाहरू र फोस्रो मर्यादाको पर्खाल नभत्किनु नपुंसक मस्तिष्कले हाम्रो पीडाहरूको कथा नबुझ्नु
आमाहरूको अनुभवबाट सिक्दै छोरीहरूको भविष्य सुन्दर बनाउने अठोट
कार्यक्रम आमाका कथा छोरीका सपना नमस्कार कार्यक्रम आमाका कथा छोरीका सपनामा यहाँलाई हार्दिक स्वागत छ म अस्मिता साप्ताहिक रेडियो कार्यक्रम आमाका कथा छोरीका सपना तपाईँ प्रत्येक बुधबार साँझ 7:30 बजे सुन्न सक्नुहुन्छ शुक्ला गण्डकी एफएममा यस कार्यक्रमको पुनः प्रसारण हामी शनिबार मध्याह सवा 12 बजेपछि पनि गर्ने गर्छौँ विशेष गरेर महिलाहरूसँग सम्बन्धित विषय हाम्रो कार्यक्रमका छलफलका विषय हुन् यस कार्यक्रममा विशेष गरेर हामी आमा र छोरीसँग छलफल गर्ने गर्छौँ नेपाली आमाहरूको जीवन कस्तो रह्यो उहाँहरूले आफ्नो जिन्दगीमा के कस्ता भोगाईहरू भोग्नुभयो उहाँहरूका जिन्दगीका अनुभव सत्य कथाहरू हामी कार्यक्रम मार्फत सुन्ने गर्छौँ भने नेपाली छोरीहरू अर्थात् नेपाली छोरी उमेरका महिलाहरूले नेपाली नारीहरूले के कसरी आफ्नो दैनिक जीवन निर्वाह गरिरहनु भएको छ सामाजिक परिवेशमा नेपाली महिलाहरूको अवस्था कस्तो छ नेपाली छोरीहरूले प्राप्त गर्ने अवसर विगतको तुलनामा के कुरामा चाहिँ बदली भएको छ र नेपाली छोरीहरूको अवस्था अहिले चाहिँ कस्तो छ र अझै पनि छोरा र छोरी बीच महिला र पुरुष बीच लैङ्गिक रूपमा समान हैसियत कायम गर्नका लागि नेपाली महिलाहरूको अवस्था अझै पनि के हुनु जरुरी छ यसका लागि हामी के गर्न सक्छौ हाम्रो कार्यक्रमको छलफलको विषयहरू यिनै हुन् आफू छोरी भएर जन्मिएको प्रति प्रत्येक नारीलाई गर्व गर्न प्रेरित गर्नु हाम्रो कार्यक्रमको उद्देश्य हो कार्यक्रममा आज मसँग एक जोडी आमा छोरी हुनुहुन्छ उहाँहरू हुनुहुन्छ शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 4 की वडा सचिव हुनुहुन्छ कल्पना गैरी सुवेदी साहित्यिक क्षेत्रसँग पनि उहाँ नजिक हुनुहुन्छ त्यसै गरी उहाँकी छोरी एलिना सुवेदी आजको कार्यक्रममा हामीसँग छलफलका लागि हुनुहुन्छ उहाँहरू दुवैजनालाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु स्वागत छ यहाँहरूलाई कार्यक्रममा
धन्यवाद
कल्पना दिदी के गर्दै हुनुहुन्छ कसरी बित्छ दिन आफ्नो दैनिकी अलिकति बताइदिनुहोस् न
दैनिकी त म एउटा महिला हो घर परिवारलाई मुख्य महिलाको जिम्मेवारी हुँदो रहेछ र साथसाथै मेरो पेसा पनि मेरो सरकारी सेवामा रहेकोले दुवैलाई समान्तर रूपमा लैरहेको छु
सरकारी सेवामा पनि हुनुहुन्छ घर व्यवहारको काममा पनि हुनुहुन्छ त्यो बाहेक अरू सामाजिक संघ संस्थामा पनि पक्कै हुनुहुन्छ
हजुर सामाजिक अब यही समाजमा बसेको धेरै समय भयो यही समाजको रीतिरिवाज यो सामाजिकलाई चाहिँ निकै महत्त्व दिन्छु र यो समाजमा रहेका विभिन्न संघ संस्थामा आबद्ध छु यही साहित्यिक क्षेत्र सक्दो समय निकालेर
सबैतिर हुनुहुन्छ साहित्य अनि प्रशासन होइन
हजुर
त्यसै गरी घर व्यवहार समाज सबैतिर हुनुहुन्छ त्यसै गरी छोरी हुनुहुन्छ मसँग उहाँको एलिना सुवेदी अनि के गर्दै हुनुहुन्छ तपाईँ चाहिँ अहिले
अहिले चाहिँ मेरो 12 सकेर बसेको छु इन्जिनियरिङको लागि प्रिपेरेसन गर्दै
भनेपछि एकदमै जीवनको महत्त्वपूर्ण घडीमा चाहिँ हुनुहुन्छ होइन जीवनको आफ्नो भविष्य कतातिर लैजाने भन्ने कुराको चाहिँ डिसिजन लिइसक्नु भएको छ
हजुर
र त्यसैको लागि चाहिँ तयारी गर्दै हुनुहुन्छ कल्पना दिदी यो कार्यक्रम मा चाहिँ हामी विशेष गरेर महिलाहरूको हामी नेपाली महिलाहरूको विगत कस्तो थियो भनेर चाहिँ बुझ्ने प्रयास गर्छौँ त्यो त हामीले देख्दै भोग्दै सुन्दै आइरहेको कुरा हो तर पनि अहिलेको नयाँ पुस्तासम्म पहिलेको नेपाली समाज चाहिँ कस्तो थियो अनि त्यो समाजमा नेपाली महिलाहरूको अवस्था चाहिँ कस्तो थियो त्यो पुर्याउनु हाम्रो उद्देश्य हो। अनि त्यसै गरेर प्रत्येक आमा छोरीहरू बीच छोरीलाई चाहिँ आमाको विगत कस्तो थियो, आमा सानो हुँदा कसरी हुर्कनु भयो, त्यो कुराहरू सुनाउनु चाहिँ हाम्रो कार्यक्रमको हो। तपाईँको अलिकति बाल्यकालतिर हामी चाहिँ जान चाहन्छौँ, बाल्यकाल कसरी बित्यो, कहाँ जन्मनु भयो, कसरी हुर्कनु भयो, अलिकति बताइदिनुहोस् न।
हामीले भोग्दै आएको समाज त यही नै हो होइन, हामीले सुनेको समाज भनेको हामी सती प्रथा, बाल विवाह यस्ता यस्ताहरू सुन्दै आएका हौँ। हामीले जब जन्म पायौँ, पाइसकेपछि हामी धेरै विकासित समयमा आइपुगेछौँ भन्ने चाहिँ लाग्छ, किनभने हाम्रा बुबा आमाले बाल विवाह गर्नु हुँदैन, पढ्नुपर्छ होइन, अब यस्ता छुवाछुतहरू छन् नारीहरूका यस्ताहरू, यो गर्नु हुँदैन भन्ने सोच थियो। अनि पहिलाको कथा र हामीले भोगेका यथार्थ हेर्दा हामी धेरै अगाडि रहेछौँ भन्ने चाहिँ लाग्छ। भन्नु हुन त हामी नितान्त कृषकको छोरी हो, मेरो बुवा आमा एकदमै किसान पेसामा आबद्ध हुनुहुन्थ्यो। सबैभन्दा धेरै हाम्रो त्यो म जुन जहाँ त्यतिखेरको रानी पोखरी गाउँ विकास समिति थियो, अहिलेको त भीमा नगरपालिकामा पर्छ, 5 नम्बर वडामा, त्यो ठाउँमा सबैभन्दा धेरै कृषि पेसालाई समय दिने मेरो बुवा आमा जस्तै लाग्छ, किनभने दुई पाइ थियो, बिहान उठेर बेलुका मात्रै आउनुहुन्थ्यो र छोराछोरी चाहिँ पढ्नुपर्छ भनेर राति आए पनि पढ्यौ कि पढेनौ, लेख्यौ लेखेनौ, त्यो आफूहरू अशिक्षित भए पनि एकदमै ध्यान दिनुहुन्थ्यो। त्यो हिसाबले गर्दा हामीले चाहिँ पढ्ने अवसर चाहिँ पायौँ र अहिले त्योभन्दा हाम्रा हामीले जन्माएका सन्तान अझै सहज समयमा आइपुगेका छन्। त्यति पनि हामीले उनीहरूको शिक्षालाई चाहिँ सँगै बसेर हेरिदिने, रेखदेख गरिदिने चाहिँ अवसर हाम्रा बालबालिकाले पाएका छन्। हामीभन्दा हाम्रा तल्ला पुस्ता अझै सहज समयमा,
सहज वातावरणमा हुनुहुन्छ भन्ने चाहिँ ठान्नुहुन्छ तपाईँ। त्यो समयको कुरा गर्नुभयो, पढ्ने अवसर, लेख्ने अवसर पाउनुभयो, किनकि बुवा आमाले पढिदिउन् लेखिदिउन् भन्ने चाहिँ चाहनुहुन्थ्यो छोराछोरीले। कति हुनुहुन्थ्यो दाजुभाइ दिदीबहिनी?
हामी 5 जना हो छोराछोरी, बुवा आमाको छोराछोरी त, र पनि हाम्रो परिवार ठुलो थियो। मैले भने नि हाम्रो बुबा आमाले पढ्नुपर्छ, मेहनत सबै कुरामा गर्नुपर्छ भन्ने हुनुहुन्थ्यो, भन्ने सोच राख्नुहुन्थ्यो, जसले गर्दा हाम्रा आफूले जन्माएका छोराछोरी मात्र नभई भान्जा दाई, एकजना भान्जा दाई हुनुहुन्थ्यो, एकजना काकाको छोरी हुन्थ्यो, उहाँहरूलाई समेत राखेर त्यहीँ सरकारी स्कुलमा पढाउनु भयो, SLC गराउनु भयो। त्यस पछाडि हामी त अब उहाँहरू चाहिँ SLC भइसकेपछि अब आफ्नो आफ्नोतिर लाग्नु भयो, हामीले त्यहीँ बसेर पढ्ने पायौँ, समय पायौँ र जागिर पनि सानोतिनो भेट्यौँ, यसैलाई सौभाग्य मान्नुपर्छ।
त्यति बेलाको समयमा तिजका गीतहरूमा पनि अनि विभिन्न बहसहरूमा यो नारी पुरुष सम्बन्धी केही कुराहरू भयो भने छोरीलाई चाहिँ पढ्न त्यति राम्रो अवसर छैन भन्ने कुराहरू चाहिँ गीत मार्फत, विभिन्न खालको बहस मार्फत चाहिँ आउने गर्थ्यो होइन। तपाईँको समयमा तपाईँले त्यो महसुस गर्नु पर्यो कि परेन, कस्तो देख्नुभयो अरू समाजको स्थिति चाहिँ?
समाज हाम्रो त्यो गाउँमा चाहिँ छोरी नपढाउने, छोरीलाई विवाह गरिदिइहाल्नुपर्छ भन्ने थियो, संस्कार थियो, गर्नु पनि भयो। मेरा साथीहरू नि कतिले 6-7 पढ्दै 14-15 वर्षकै उमेरमा विवाह भयो हामी, अनि त्यतिखेर साथी छुट्यौँ भन्ने चाहिँ एउटा फिल हुन्थ्यो होइन। तर हामीलाई चाहिँ बुबा आमाले पढ्नुपर्छ, पढ्ने SLC त त्यतिखेर SLC निकै महत्त्व थियो, अहिले जति छ नि, अहिले SLC 11-12 +2 चाहिँ SLC सरह मान्छ, त्योभन्दा धेरै मूल्यवान थियो हाम्रो SLC, त्यो चाहिँ अनिवार्य गर्नुपर्छ भन्ने हुन्थ्यो, जसले गर्दा हामीले त्यो लेभलमा हाम्रा घरमा परिवार छोराछोरी सबै पुगे। त्यहाँभन्दा माथि त अब समय अनुकूल कोही धेरै कोही थोरै चाहिँ भयो।
हजुर,
अब समाजमा सबै त एक किसिमको थिएन, फरक थियो, कसैको सोचाइ कस्तो, कसैको सोचाइ कस्तो, हामी चाहिँ शिक्षित परिवारमै परेछौँ भन्ने चाहिँ लाग्छ मलाई।
आफ्नो बुवा आमाप्रति एकदमै कृतज्ञ हुनुहुन्छ?
हजुर, एकदमै।
हजुर, कसरी सम्झिनुहुन्छ यतिखेर चाहिँ अब त्यो बेलामा त्यस्तो समयमा पनि पढ्नुपर्छ भनेर उत्प्रेरित गर्नुभयो होइन, पढ्ने अवसर दिलाइदिनु भयो, आफ्नो बुवा आमालाई सम्झँदा चाहिँ कस्तो लाग्छ?
मेहनती हो, समय चाहिँ चिन्नु, आफूहरू नपढे नि समयलाई चाहिँ चिन्नु हुँदो रहेछ, किनभने आफूहरू अघिल्लो पुस्ताको हुनुहुन्थ्यो होइन, हाम्रो लेभलको त्यो पुस्तालाई चाहिँ शिक्षाको यति महत्त्व छ भन्ने चाहिँ बुझ्नुहुन्थ्यो। आमाले चाहिँ धेरै उदाहरण दिनुहुन्थ्यो, फलाना सिडियो भयो, हाम्रो मेरो मावली स्याङ्जा अब त्यतिखेर पनि 45 सालमा कति नेपालका कति कति जिल्लामा चाहिँ स्याङ्जाली सिडियोहरू हुनुहुन्थ्यो भन्ने हामीले कथा सुन्थ्यौँ, त्यो उखान आमाले निकै ल्याउनुहुन्थ्यो, अनि यसरी पढेका छन् भन्नुहुन्थ्यो, यो लेभलमा हामी तिमीहरू त्यो लेभलमा पुग्न नसके पनि भन्ने आमाले उदाहरण चाहिँ धेरै दिनुहुन्थ्यो, धेरै प्रयास गर्नुहुन्थ्यो। आमाको प्रयास अनुसार हामी सबै सफल हुन त सकेनौँ, उद्देश्य अनुसार अब तल्ल तल्लै लेभलमा सबै एक ठाउँमा
सबैजना सिडियो भयो भने त फेरि बाँकी अरू के हुने होइन,
उदाहरण आमाको त्यो आमाहरूको त्यो नै उहाँहरूको ठुलो होइन, उहाँको इच्छा भनेको त्यो नै ठुलो मान्नुपर्छ।
हजुर, त्यतिखेर बुवा आमा कृषि पेसामा हुनुहुन्थ्यो, तपाईँले पढाइ सँगसँगै अरू कृषि कर्मका अरू कामहरू पनि पक्कै गर्नु पर्थ्यो होला।
गर्थ्यौँ, हामीले बिहान 9:45 घर नजिकै स्कुल थियो, बिहान घाँस काट्थ्यौँ, घरको काम गर्थ्यौँ, स्कुल जान्थ्यौँ, आएपछि फेरि घाँस काट्ने, घरको थोरै काम गर्ने, अनि बेलुका होमवर्क गर्ने, पढ्ने, हामीले निकै गरेको हो मेहनत।
हजुर, एलिनातिर म आएँ। अब आमाको कुरा त हामीले सुन्यौँ, त्यतिखेर पढाइ मात्रै सबै थोक थिएन, पढाइ सँगसँगै हामीले काम पनि गर्नुपर्छ भन्ने थियो होइन, पढ्ने अवसर, पढ्ने वातावरण परिवारबाट राम्रो पाउनुभयो, उहाँकोसँग राम्रो अनुभव छ होइन, तर त्यति बेला सबै आमाहरूले, तपाईँको आमाको साथीहरूले, तपाईँको आमाले जस्तै गरी पढ्न पाउनुहुन्थेन होइन, त उहाँले पनि भनिसक्नुभयो। अहिले चाहिँ के छ, नेपाली किशोरीहरूको, छोरीहरूको अवस्था चाहिँ कस्तो छ जस्तो लाग्छ?
अहिले पहिलाको भन्दा चाहिँ अहिले धेरैजनाले पढ्न पाउँछन् किशोरीहरूले जस्तो चाहिँ लाग्छ, धेरै अवसर पाएको छ। अहिले समाजमा धेरै परिवर्तन आएको हुनाले धेरैले पढ्न पाउनु भएको चाहिँ छ यो बजार एरियातिर चाहिँ, तर गाउँहरूमा पनि अब पहिलाकै जस्तै छ जस्तो चाहिँ लाग्छ।
हजुर, जस्तै अब प्लस टूसम्म चाहिँ सजिलै पढ्नै पर्छ भन्ने खालको एक किसिमको मानसिकता भइसक्यो होइन, तर प्लस टू पछि विषय रोज्ने अनि त्यसपछि आफूले मन लागेको ठाउँमा गएर पढ्ने कुराहरूमा चाहिँ अझै पनि छोरीहरूलाई अलिकति समस्या छ भनेर भन्ने गरिन्छ यता कता।
हजुर, छ, मलाई पनि छ जस्तै लाग्छ। अब 12 पास गरेपछि अब धेरैको उमेर 18, 19, 20 त्यस्तै पुग्छ, अनि मान्छेहरूको अब बाबा आमाकै सोच हुन्छ, बिहे गरिदिनुपर्छ, अब बुढी हुन्छ भनेर, त्यसरी धेरै भयो 12 पास गरेपछि बिहे गरिदिँदा पनि केही हुँदैन भनेर, त्योभन्दा धेरै पढ्न चाहिँ अलिक गाह्रै हुन्छ।
दिदी, अझै पनि 12 पास गरिसकेपछि बिहे गरिदिनुपर्छ छोरीको, अथवा पढ्नु नै पऱ्यो पनि अलिकति टाढा राखेर छोरीहरूले नपढ्दै हुन्थ्यो, आफ्नै वरिपरि भइदिए हुन्थ्यो भन्ने किसिमको एक किसिमको मानसिकता अझै पनि छ अभिभावकहरूमा होइन, भलै तपाईँमा त्यो मानसिकता चाहिँ नहोला होइन, छोरीहरू पनि एक्लै बसेर पढ्न सक्छन् अथवा उनीहरूले पनि राम्रो गरेर देखाउन सक्छन्, उनीहरूलाई पनि लामो समयसम्म बिहे नगरिकन पढेर बसिरहँदा पनि पछि उमेर धेरै नै भइसकेपछि बिहे गर्दा पनि समस्या हुँदैन भने जस्तो चाहिँ तपाईँलाई लाग्छ कि लाग्दैन?
त्यो त एउटा यस्तो हुन्छ, बाहिर बसेर पढ्न चाहिँ शिक्षाको लागि एकदमै जहाँसुकै होइन, अहिले त नेपालभित्र मात्रै होइन अन्तर्राष्ट्रिय स्तरमा नै हाम्रा कति छोरीहरू गएर पढेका छन् होइन, कति राम्रा राम्रा योग्यताहरू हासिल गरेर आएका छन् उच्च स्तरीयका। एउटा कुरो के हुँदो रहेछ भने हाम्रो समाज मा सबै ठाउँमा सभ्य अथवा सबै विवेकशील मानव पनि भेटिँदैन, एक किसिमले हामीले नै गर्दा बुझ्दा कस्तो हुन्छ भने पुरुषको तुलनामा महिलाहरू धेरै असुरक्षित हुन्छन्, हामीले यो भोग्दै आएको होइन, त्यो हिसाबले चाहिँ असुरक्षित हुन्छन् कि सुरक्षित रहन् त्यो सबै बाबुआमाको मनसाय हो होइन, त्यो त सबै बाबुआमाले सोध्छन् नै, त्यसभित्र रहेर पढ्न त अब अहिले नेपाली छोरीहरू नेपालमा मात्रै छैनन्, कति ठाउँमा होइन, अस्ट्रेलिया अमेरिका गएर कति हामीले देख्छौँ सुन्छौँ, सबै मा एउटै सोच हुँदैन, फरक त्यति नै हो। मैले चाहिँ पढ्दा छोरीले जहाँ पढ्दा नि हुन्छ, मेरा त दुईवटा छोरी हुन्, एउटा नानीले भरतपुर बसेर 3 वर्ष पढ्यो, यो नानी नै घरै बसेर पढेन, 11-12 बाहिरै बसेर पढ्यो, हाम्रो परिवारमा त्यो सोच छैन।
अनि पहिला र अहिलेको फरक, पहिला चाहिँ छोराछोरी जो भए पनि अलिकति घरको काम नै गर्नुपर्छ, अलिक कृषि पनि हाम्रो कर्म हो होइन, श्रम गर्नुपर्छ भन्ने कुरामा अलिकति धेरै बुवा आमाको पनि त्यतातिर प्रेसर हुन्थ्यो अनि छोराछोरीले पनि त्यो गर्नुहुन्थ्यो, तर अहिले चाहिँ मात्र पढाइ भन्दाखेरि अलिकति व्यवहारबाट अहिलेको सन्तानहरू कट्ने हुन् कि भन्ने चाहिँ कतिको लाग्छ?
घर परिवारमा कस्तो पेसा छ होइन, अब बाबुआमाको पेसासँग छोराछोरी अनभिज्ञ त कमै हुन्छन्, अब हामी किसानका छोराछोरी थियौँ, किसानलाई बुझ्यौँ, कृषक पेसालाई बुझ्यौँ, किसानको मर्म पनि बुझ्छौँ, हामी किसान भइएन, अब दुवैजना नोकरीतिर भएपछि अब हाम्रा छोराछोरीले कृषि पेसालाई, किनभने हामीले पेसालाई अँगाल्न सकेका छैन भने हाम्रा छोराछोरीले त देख्दैनन् होला, अब त्यही विषय लिएर पढ्दा त्यो शिक्षाले कतिसम्म ज्ञान दिन सक्छ त्यो आफ्नै कुरो होइन, नत्र त अब कृषि हामीले एकातिर हाम्रो पेसा एकातिर छ, छोराछोरीलाई त्यो पेसा सिक भनेर पनि सम्भव भएन, हामीले अब जस्तै घरमा गरिने काम हाम्रा कामहरू त छोराछोरीले फेरि बुझ्छन्, देखा सिकी हुन्छ, कहिले धेरै गरेकै पनि हुन्छन् होइन।
हजुर, एलिना, अहिले चाहिँ अलिकति पढिसकेपछि सकेसम्म चाहिँ विदेश जानुपर्छ अनि नसके मात्रै नेपाल बस्ने हो भन्ने किसिमको एउटा सोच लगभग सबैमा चाहिँ देखिन्छ होइन, तपाईँको आफ्नो पर्सनल विचार चाहिँ के छ यसमा चाहिँ?
मलाई त त्यस्तो लाग्दैन, अब जे भए पनि हामी नै हो देश विकास गर्ने, सबैजना बाहिर गएर त कहाँबाट हुन्छ त नि, त्यही भएर मेरो सोच चाहिँ यहीँ बसेर एउटा सफल इन्जिनियर भनेर देश विकास गर्नु मन छ मलाई।
हजुर दिदी, सार्वजनिक सेवा दिने ठाउँमा पनि हुनुहुन्छ हैन कर्मचारी हुनुहुन्छ टोलमा छिमेकमा यता कता सुन्ने गरिन्छ महिला हिंसाका घटना यो महिला हिंसा भन्ने शब्द चाहिँ बारम्बार हामीले चाहिँ पढिरहेको सुनिरहेको शब्द हो हैन यस्ता कुराहरू हुन नदिन चाहिँ न्यूनीकरण गर्न दुर्व्यवहारका कुराहरू बलात्कार जस्ता जघन्य अपराधका कुराहरू हैन यस्ता घटनाहरू घट्न नदिन एउटा महिला एउटा अलिकति समाजको अगाडि रहेको नेतृत्व गरिरहेको महिला तपाईँ जस्तै महिलाहरूको भूमिका चाहिँ कस्तो हुन्छ होला आफ्नो समाजमा सचेतना जगाउनेदेखि लिएर त्यस्तो कुराहरूमा
एउटा मुख्य कुरो त महिलाहरू आफै पनि सचेत हुनुपर्छ होइन महिलाहरूमा नै त्यो सचेतना भएन भने अब जस्तै हिंसा भनिन्छ नि हामीले हिंसा गर्ने महिलालाई हिंसा गर्ने महिला नै हुन् भनिन्छ होइन जस्तै नन्दा आमाजुले भाउजू बुहारीलाई गर्ने व्यवहार सासूले बुहारीलाई गर्ने व्यवहार अथवा दोस्रो विवाह भनेपछि महिलामाथि महिलै कान्छी भएर जाने यो यस्तो यस्तो समस्याहरूले गर्दा नै महिला हिंसा बढ्ने हो अब जस्तै बलात्कार हुन्छ नि यो समाजमा जहाँसुकै पनि राम्रो र नराम्रो पक्ष जुनसुकै नै हुन्छ भगवान्को पाला भने देवता र राक्षस हुन्थे होइन हामी कथा नै पढेको हो त्यस्तै जस्तो यो समाजमा पनि असल र खराब दुवै खालका मान्छे हुन्छन् एक खालका हुन्छन् असल हुन्छन् होइन महिलाहरू छोराछोरी आफ्नै परिवार सम्झेर सम्मान माया गर्ने हुन्छन् भने एक खालका निर्दय हुन्छन् अब त्यस्ताहरूबाट बस्नुपर्छ एउटा सचेतनामूलक महिलाहरूमा नै चेतना चाहिँ हुनुपर्छ स्वतन्त्र भनेर अलिकति स्वतन्त्रमा आफै असुरक्षित हुने गरेर स्वतन्त्र नहुँ र छोरीलाई पनि छोरा समान राख्न सक्यो भने र यस्तै विषयमा सचेतना फैलाउन सक्यो भने चाहिँ अलिकति छोरीहरू पनि अगाडि बढ्न सक्छन् छोरीहरू यस्तो हुन्छ असुरक्षित हुन्छौ तिमीहरूले यस्तो गर्नु पर्दैन भन्ने खालको तिमीहरू अर्का घर जाने हो भन्ने खालको मानसिकता कसैले पनि राख्नु हुँदैन समाज बराबर हिसाबमा जानुपर्छ यही नै हो
एलिनालाई चाहिँ के लाग्छ हामी आफै चाहिँ कसरी सचेत हुने होला यस्तो घटनाहरूबाट जोगिनको लागि होइन के लाग्छ
महिला पुरुष दुवैजना इक्वल इक्वल हुनु पर्यो होइन सुरुमा त अब घरमा भनिँदा छोरी मान्छे भएपछि आफै जोगिने हो त छोरी मान्छे राति नहेड यस्तो उस्तो भनेर अब भन्ने गरिन्छ नि त समाजमा त्यस्तो हुनु भएन अब छोरालाई पनि सिकाउनु पर्यो त अब छोरा मान्छे भएपछि तैँले केटी मान्छेसँग यस्तो व्यवहार गर्नु हुँदैन यसरी बोल्नुपर्छ भनेर सिकाउनु पर्ने छोरालाई पनि सिकाउनु पर्छ र छोरी मान्छे आफै पनि यस्तो हुन्छ भनेपछि अब आफ्नै हिसाबमा सुरक्षित हुनु पर्यो
अहिले विशेष गरेर महसुस गरिएको कुरा धेरै जस्तो पीडकहरू चाहिँ केटा मान्छे हुने गर्छन् नि त अनि प्रत्येक सन्तानको सबैभन्दा नजिकको सम्बन्ध चाहिँ आफ्नै आमासँग हुन्छ प्रत्येक आमाहरूले छोरीलाई जस्तै गरेर छोरालाई पनि बाबु यसो हामी छोरीलाई जति यसो नगर है भनेर भन्छौँ नि नगर भन्ने कुराहरू छोरीका लागि धेरै हुन्छन् त्यस्तै अनुशासनका कुराहरू छोरालाई यस्तो राम्रो कामहरू चाहिँ यस्तो गर यस्तो चाहिँ नगर है यस्तो अभद्र नबोल मतलब छोरालाई सिकाउने पाठहरू चाहिँ अलिकति कम नै छ हाम्रो परम्परामा तर प्रत्येक आमाहरूले आफ्नो छोरालाई पनि त्यस्तै संस्कारका कुराहरू छोरीलाई जस्तै गरेर सिकायो अनि छोरालाई पनि घर व्यवहारको काममा छोरीलाई जस्तै गरेर लगायो भान्साका कामदेखि लिएर होइन जो अहिले छोरीले मात्रै गर्ने काम भनेर चाहिँ हामीले चिनिरहेको कामहरूमा छोरालाई पनि इन्भल्भ गरायो भने यस्तो घटनाहरूमा चाहिँ कमी आउँथ्यो कि तपाईँलाई चाहिँ के लाग्छ
हो छोरीलाई जति अर्थी उपदेश जति शिक्षा दिन्छ नि छोरालाई पनि केटालाई केटा पुरुषलाई पनि त्यति दिनु ऊ पनि त्यति सीमाभित्र छोरी जति सीमाभित्र बस्छन् नि जति अनुशासन जति केयरफुल भएर बस्छन् नि छोरा मान्छे पनि त्यसरी बस्नु नै पर्छ किनभने अरू लैङ्गिक हिंसा त अब हुने नै भयो तर बलात्कारका हिंसा भनेका पुरुषबाटै हुने हुने होइन त्यसले गर्दा पुरुषहरूले पनि यो समाजमा यस्तो खालको हुन्छ हामीले एकछिनमा एकछिनको आवेश अथवा जोसमा यो गर्यो भने आखिर भविष्य त पुरुषको पनि बिग्रन्छ नि होइन महिलाको जति हुन्छ पुरुषको पनि बिग्रन्छ त्यो सोच्नुपर्छ पुरुषले पनि एउटा ज्ञान चाहिँ राख्नुपर्छ तर केयरफुल छोरी मात्र होइन छोरा पनि हुनुपर्छ
लाग्छ
घर व्यवहारमा पनि आखिर घरको काम धन्दामा पनि छोराले पनि समान हिसाबले गर्नुपर्छ किनभने सकोस् नसकोस् भ्याओस् नभ्याओस् महिलाले मात्रै चुलाको काम गर्नुपर्छ घर सफाई गर्नुपर्छ भन्दा अलिकति महिलालाई चाहिँ धेरै लोड धेरै पर्छ त्यसले गर्दा महिलाले चाहिँ अलिकति आफ्नो अथवा समाजको विकास गर्ने अवसरै पाउँदैन किनभने त्यो भित्रको कामले चाहिँ धेरै समय लस्ट हुन्छ त्यही भएर समान रूपमा गर्यो भने महिलाको पनि महिलाले नै अगाडि बढ्ने अवसर पाउँछन् समय पाउँछन्
हजुर महिलाहरूले गरेको कामको चाहिँ मूल्याङ्कन हुँदैन जस्तै श्रीमान त अब अफिसमा गएर काम
काम गर्नुहुन्छ अनि उहाँको पारिश्रमिक देखिन्छ, महिना महिनामा तलब पाउनुहुन्छ, तर घरमै बस्ने एउटा महिलाले पनि कति धेरै कामहरू चाहिँ गरिरहेको हुन्छ। धेरै उसलाई बिहान उठेदेखि बेलुकासम्म फुर्सद हुँदैन, तर उसले पारिश्रमिक चाहिँ पाउँदैन कतैबाट पनि। त्यो भएर पनि हामी महिलाहरू चाहिँ अलि आर्थिक रूपमा पछाडि भएको कारणले पनि पुरुषहरूले चाहिँ हेपी
बिना ज्यालाका कामदार बन्छन् महिलाहरू, यसको मूल्याङ्कन हुँदैन। सबै परिवारमा त हुँदैन फेरि त्यो, तर धेरै जसो महिलाहरूको काम चाहिँ देखिँदैन, पुरुषको कामको मूल्य पनि हुन्छ, काम पनि देखिन्छ, रुपियाँ नै गणना हुन्छ, त्यसैले महिला चाहिँ बिना ज्यालाका कामदार जस्तो देखिनुहुन्छ।
हजुर एलिना, यस्तो यस्तो अवस्था त अझै पनि हामी नेपाली महिलाहरूले चाहिँ भोगिरहेछौँ नि त, होइन? यो अवस्थाबाट मुक्त हुनको लागि र इक्वल हुनको लागि चाहिँ के गर्नुपर्छ होला?
अब बाहिरको काम गर्नको लागि शिक्षा त अब हुनु नै पर्यो, होइन? शिक्षा भएपछि अब मान्छेहरूको सोच हुन्छ, अब बिहे गरेपछि छोरी मान्छेले काम गर्नु हुँदैन, घरकै काम गरेर बस्नुपर्छ भन्ने हुन्छ। त्यसले गर्दा अब आफ्नै पनि विकास हुन्छ नि, त्यो विकास हुँदैन महिलाहरूमा। अब जहिले घरमै बस्ने काम गरेको छैन भने जहिले पनि अब आफ्नै बुढाकै अन्डर काम गर्नुपर्ने, आफ्नै बुढाको अन्डरै बस्नुपर्ने हुन्छ नि त। जहिले पनि आफ्नो मनको कुरा सुन्न नपाउने, घरमै अब घरकै कामकाजमै बच्चा बच्ची नै हेरेर बस्नुपर्ने हुन्छ। अब त्यही भएर सुरुमा चाहिँ अब छोरी मान्छेलाई शिक्षा दिने र त्यही अनुसारको अब उसको शिक्षा अनुसार एउटा जब गर्न चाहिँ पाओस्,
हजुर,
पायो भने चाहिँ सजिलो हुन्छ, अरूको अन्डर बस्नु पर्दैन।
हजुर दिदी, नपढे पनि अनि केही बाहिरको कामहरू नजाने पनि हाम्रो आमाहरूले, हजुरआमाहरूले पनि त कति धेरै शिक्षाहरू हामीलाई दिएर जानुभएको छ, होइन? कति धेरै संस्कारका कुराहरू हामीलाई दिएर जानुभएको छ, र कसरी घर व्यवहार चाहिँ उहाँहरूले ध्यान दिइरहनु भएको थियो, र प्रत्येक हाम्रो बुवाहरू हजुरबुवाहरू त्यो स्थानमा हुनुहुन्थ्यो पहिला, अहिले पनि त्यो अवस्था छ, होइन? यसको लागि चाहिँ घरेलु कामको मूल्याङ्कन गरिदियोस् राज्यले भने जस्तो चाहिँ तपाईँलाई कतिको लाग्छ? यो विषय चाहिँ बहसमा आउन आवश्यक छ कि छैन होला?
यस्तो अब जस्तै हामीले परापूर्व कालदेखि चलिआएको महिलाले घर सम्हाल्ने, पुरुषले बाहिर गर्ने, होइन, कमाउने भन्ने चाहिँ त्यो सोच हो। हामीलाई प्रकृतिले दिएको नै के छ भने बच्चा जन्माउनु पर्छ महिलाले। अब बच्चा जन्माउनु हुर्काउनु महिलाको त यो प्राकृतिक यो अनि उनै भयो, होइन? यसलाई त अब विकल्पै भएन यो, त्यसले गर्दा नै अलिकति महिलालाई त प्रकृतिले नै ठगेको मान्नुपर्छ, होइन?
अर्को प्रकृतिले ठगेको होइन, प्रकृतिले हामीलाई चाहिँ एउटा विशेष काम दिएको भनेर चाहिँ
अवसरमा त अलिकति पछाडि भयो नि त्यसले गर्दा, होइन? त्यसले गर्दा महिलाले घर छोड्न पाएनन्, होइन, आफ्नो परिवार छोड्न पाएनन्, अनि महिलाले चाहिँ परिवारको जिम्मेवारी स्याहार सम्हार व्यवस्थापन चाहिँ महिलाकै जिम्मेवारी जस्तै भयो नि त, यो अनिवार्य जस्तो भयो। पुरुषले त आमाले स्तनपान गराउनुहुन्छ, बाबालाई अब भएपछि बच्चा आमासँगै हुनु पर्यो, होइन? बाबालाई त बाहिर निस्केर केही गर्ने अवसर भएन नि। अन्य भनेको महिला पुरुष हुन त अहिले धेरै कममा समान ज्याला भन्ने छ, होइन? पहिला पहिला त अझै कस्तो छैन, महिला र पुरुषमा कामदारमा ज्यालामा फरक थियो, त्यो पनि राज्यले समयअनुसार विस्तार विस्तार व्यवस्थापन हुँदै आएको छ, होइन? क्रमिक रूपमा सुधार हुँदै जाला जस्तो नै लाग्छ, तर शिक्षा चाहिँ हुनुपर्छ। पहिला एकचोटि हामीले पढ्दै चाहिँ के थियो भने छोरीलाई 10 क्लाससम्म निशुल्क भन्ने थियो, छोरालाई 5 क्लाससम्म थियो, होइन? त्यो हिसाबले छोरी मान्छे धेरै अगाडि बढ्न पाए, निशुल्क पढ्न पाएपछि बाबा आमाले पनि फ्रीमा पढ्न पाएछ भन्ने, एउटा अनपढ बाबा आमाले छोरी पढ्नु पर्दैन भन्ने खालको एउटा सोच थियो नि। त्यसले गर्दा पनि छोरी निशुल्क भएकोले पढाउनु भयो, छोरीले विभिन्न सरकारले दिएका अवसरले अगाडि बढेका छन्, यो सरकारलाई धन्यवाद दिनै पर्छ, होइन? पहिला एक समय के थियो भने छोरी सरकारी स्कुलमा पढाउने, छोरा बोर्डिङ पढाउने, त्यो पनि अहिले समान भयो, त्यो पनि भेदभाव छैन, क्रमिक रूपमा सुधार हुँदै जान्छ
भन्ने चाहिँ तपाईँ विश्वास गर्नुहुन्छ?
हजुर।
तपाईँ अलिकति साहित्यसँग पनि नजिक हुनुहुन्छ, विभिन्न रचनाहरू हामीले सुनिरहेका पनि हुन्छौँ समय समयमा, अलिकति के हामीलाई सुनाइदिनुहोस् न?
रचना साहित्य भन्नाले बढी त म गजल विधामै छु, साहित्यको गजल विधामै छु, म कुनै एउटा सुनाउँछु है त।
हुन्छ।
सिस्नोले झैँ पोल्दो रहेछ छुनै नहुने, छुँदैखेरि फाट्दो रहेछ धुनै नहुने, सिस्नोले झैँ पोल्दो रहेछ छुनै नहुने, छुँदैखेरि फाट्दो रहेछ धुनै नहुने, हात दिँदा डुडुल्नु निल्न खोज्नेसँग, हात दिँदा डुडुल्नु निल्नै खोज्नेसँग, आफ्नो सम्झे नजिक त हुनै नहुने, सिस्नोले झैँ पोल्दो रहेछ छुनै नहुने, छुँदैखेरि फाट्दो रहेछ धुनै नहुने, खाँदासम्म आफन्त चुठेपछि बिरानो भयो, खाँदासम्म आफन्त भयो चुठेपछि बिरानो भयो, जति गुण लगाए नि गुणै नहुने, सिस्नोले झैँ पोल्दो रहेछ छुनै नहुने, हाँस्नलाई त भाग्यले नै लेख्नै जानेनछ, हाँस्नलाई त भाग्यले नि लेख्नै जानेन छ बल्ल खाइस भन्दा रहेछन् रुनै नहुने सिस्नोले चाहिँ बोल्दो रहेछ सुनै नहुने आफ्नै मनले आफैलाई झुक्क्याउँदो रहेछ आफ्नै मनले आफैलाई झुक्क्याउँदो रहेछ अरूको त विश्वास झन् कुनै नहुने सिस्नोले झैँ पोल्दो रहेछ छुनै नहुने छुँदैखेरि फाट्दो रहेछ धुनै नहुने धन्यवाद
धेरै धेरै धन्यवाद यति मिठो गजलको लागि एलिना कार्यक्रमको अन्तिममा छौँ आफ्नो आमा यहीँ हुनुहुन्छ होइन आमासँग यतिका जीवन बिताइसक्दा 18 वर्ष बिताइसक्दा आमाप्रति तपाईँको मनमा आउने भावना हुन्छ नि कस्तो छ आमा भनेको चाहिँ के होला
अब आमाले नै हामीलाई जन्म दिने हो 9 महिना पेटमा राखेर दुःख गरेर हामीलाई जन्माउनुहुन्छ अब त्यसपछि पनि हुर्काउने आमा नै बाबा त बाहिरै बाहिरै जहिले पनि बाहिरै हुन्छ अब मम्मीले नै हुर्काउनु भएको मम्मीले अफिसमै लगेर सानो हुँदा पनि उहाँ राख्नुहुन्थ्यो अब मम्मीले धेरै केयर गर्ने भएर अब मम्मीलाई चाहिँ एकदमै धेरै माया लाग्छ मम्मीको धेरै इज्जत गर्छु
तपाईँले चाहिँ आफ्नो आमालाई कसरी सम्झिनुहुन्छ यतिखेर
हाम्रो यस्तो भयो हामी मैले भने नि तान्त कृषक भएर उठेपछि खेतीमा जानुहुन्थ्यो दुई पाइ थियो हामी धेरै चाहिँ हजुरआमासँग हुर्क्यौँ होइन हजुरआमाले पछि घरभित्र गर्न नसक्ने भइसकेपछि मात्रै आमाको अलि नजिक भयौँ तर आमाले गरेको हेरचाह भन्दा पनि शिक्षामा जोड आमाको जति शिक्षामा जोड थियो हेरचाह त अब सानो छाइन्जेल त गर्नुभयो होला होइन 1-2 वर्ष 3 वर्षसम्म त्यस पछाडि हजुरआमा केही खानपान अब सबै व्यवस्था हजुरआमाले गर्नुहुन्थ्यो बुबा आमा किसानमा उसमै बस्नुहुन्थ्यो र हजुरआमासँगै धेरै हुर्क्यौँ धेरै टच भयो हजुरआमासँगै आमाले शिक्षामा जोड दिनुभयो पछि हामीले विवाह मैले विवाह गर्दा एसएलसी मात्रै थिएँ मेरो उसमा
विवाहपछि पढ्नुभयो
विवाहपछि मैले ब्याज सम्मान गरेँ मैले कहिले काहीँ माइत जाँदा त्यतिखेर त खासै फोन थिएन माइत जाँदा नि पढ्नुपर्छ है पढेको छ छैन पढ्न छोडिस् भन्ने यस्ताहरू सम्झाइराख्नुहुन्थ्यो त्यही भएर आमामा चाहिँ शिक्षा बुवामा भन्दा नि आमामा धेरै शिक्षाको
हजुर आमा चाहिँ आफै पढ्ने अवसरबाट
पाउनु भएन आफू नपढेको भएर मैले त पढ्न पाइनँ पढ्नु चाहिँ पर्दो रहेछ भन्ने आमालाई चाहिँ थियो त्यही भएर मैले छोराछोरी पढाउँछु भन्ने आमाले बढी प्रेस
पढ्न धेरै प्रेरणा गर्नुभएको आमाले त्यही अर्थमा चाहिँ सम्झिनुहुन्छ कार्यक्रममा सहभागी भइदिनु भयो धेरै खुसी लाग्यो धन्यवाद छ यहाँहरूलाई
यहाँ लगायत शुक्ला गर्ने एफएम परिवारलाई पनि यो कार्यक्रममा सहभागी हुने अवसर दिनुभयो यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु
कार्यक्रम आमाका कथा छोरीका सपनामा आज हामीले कल्पना गैरे सुवेदी र उहाँकी छोरी एलिना सुवेदीसँग कुराकानी गर्यौँ तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव अनि प्रतिक्रियाका लागि 0564143778 फोन गर्न सक्नुहुन्छ कार्यक्रमको अर्को श्रृङ्खलामा फेरि यस्तै छलफल सहित म प्रस्तुत हुने नै छु आजको लागि भने अस्मितालाई बिदा दिनुहोस् हवस् त नमस्कार
हामी आफै असल नेता चुन्न सक्नुपर्छ हामी आफै असल नेता चुन्न सक्नुपर्छ देशद्रोहीलाई चार पाटा मुन्न सक्नुपर्छ हामी आफै असल नेता चुन्न सक्नुपर्छ देशद्रोहीलाई चार पाटा मुन्न सक्नुपर्छ यही माटोको उपज हामी यही माटोमा रमाउन यिनै पाखा पखेरामा गुन्न सक्नुपर्छ हामी आफै असल नेता चुन्न सक्नुपर्छ चार जात 36 वर्णका फुलहरू सजाएर चार जात 36 वर्णका फुलहरू सजाएर यिनै रङ्गीन फुलको माला बुन्न सक्नुपर्छ यिनै रङ्गीन फुलको माला बुन्न सक्नुपर्छ जलस्रोतको धनी देश खडेरीले बाली सुक्दा जलस्रोतको धनी देश खडेरीले बाली सुक्दा कोशी महाकालीको नहर थुन्न सक्नुपर्छ हामी आफै असल नेता चुन्न सक्नुपर्छ भाइ फुटे गवार लुटे हाँसो हुन्छ पराईको भाइ फुटे गवार लुटे हाँसो हुन्छ पराईको सद्भाव र भाइचाराको रुमाल बुन्न सक्नुपर्छ हामी आफै असल नेता चुन्न सक्नुपर्छ देशद्रोहीलाई चार पाटा मुन्न सक्नुपर्छ